नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। नेपाल कृषि अनुसन्धान परिषद नार्कले नेपालमा पहिलो पटक नेपाली हाइब्रिड धानको बिउ उत्पादन गर्दैछ। राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र हरदीनाथ 10 नामक हाइब्रिड धानको बिउ उत्पादन गर्न लागि नार्का संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो। अहिले उत्पादन भएको बिउको परीक्षण भइरहेको पनि उहाँको भनाइ छ। नयाँ जातका धानका बिउ नार्कले तराईका विभिन्न ठाउँमा 4 वर्ष गरेको परीक्षणमा सामान्य धानभन्दा 20% बढ़ी फलेको उहाँको भनाइ छ। किसान आफैले धानको बिउ उत्पादन गर्न नसक्ने र यसका लागि कृषि प्राविधिक चाहिने भएकाले केही झन्झटिलो हुने उहाँको भनाइ छ। यो जातको धान समुद्र सतहबाट 700 मिटर भन्दा तल खेती गर्न सकिनेछ। नेपाली हाइब्रिड धानको बिउ उत्पादन भएपछि किसानले अहिले लगाइरहेको भारतीय र चिनिया हाइब्रिड बिउ विस्थापन गर्न सक्ने उप्रेतीले जानकारी दिनुभयो। धानको नयाँ जात, यसको फाइदाका विषयमा मैले उहाँसँगै कुराकानी गरेको छु। यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
अब पहिलो कुरा त यो जुन धानको नयाँ जात तपाईँले भर्खरै मात्र परीक्षणकै चरणमा छ, यद्यपि आएको छ भन्नुभएको छ, यो कस्तो जात हो, यसले किसानलाई के कति फाइदा गर्छ?
यो धानको जातमा चाहिँ असम नेपालले वर्णशंकर धान चाहिँ निकाल्न सकेका थिए। वर्णशंकर धानको जातहरू सिफारिस गर्न विकास गर्न सकेको थिएन। अहिले नेपालमा चाहिँ वर्णशंकर धानहरू, हाइब्रिड धानहरू चाहिँ इण्डिया र चाइनाबाट आएको बिउहरू चाहिँ प्रयोगमा आइरहेका छन्। यो परिवेशमा अब हाम्रो नेपालबाटै नेपालमै अनुसन्धान गरेर नेपाली हाइब्रिड नै निकाल्नुपर्छ भनेर यो परीक्षण सुरु भएको हो। यदि अलि सजिलै यो आएको होइन, यो चाहिँ आजभन्दा 12-14 वर्ष अगाडिदेखि नै हामीले यो लाइनमा काम गरेका हौं। अब यो काम गर्ने सिलसिलामा हामीले विभिन्न परीक्षणहरू गर्यौं, विभिन्न स्ट्राटेजीहरू ल्यायौं, जस्तो अल्पकालीन स्ट्राटेजी रणनीति अनिखेर दीर्घकालीनको हिसाबबाट हामीले गरेका हौं। यो अहिले हाम्रो आएको भनेको अल्पकालीन अनुसन्धानबाट, अल्पकालीन रणनीतिको आधारबाट हामीले चाहिँ यो जात सिफारिस गरेको, जसमा चाहिँ के गर्यौं भनेदेखि हामीले पहिला त यो हाइब्रिडाइज कन्सोर्टियम भन्ने हुन्छ, अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रममा त्यो छ, त्यसको अफिस त्यहाँ छ, त्यहाँ हामीले मेम्बर बन्नु पर्यो। मेम्बर बनिसकेपछि बल्ल उहाँहरूले त्यो हाइब्रिडका चाहिँ हामीलाई परीक्षण गर्न चाहिँ अनुमति दिनुहुन्छ। त्यो अनुमति दिइसकेपछि उहाँले त्यो हाइब्रिड परीक्षण गर्नलाई विभिन्न जातहरू उहाँले पठाउनुभयो। त्यो पठाइसकेपछि हाम्रो नेपालको परिवेशमा हामीले चाहिँ त्यसलाई परीक्षण गर्ने हो। त्यो परीक्षण गर्दाखेरि जुन जुन लाइनहरू चाहिँ राम्रा देखिए ती लाइनहरू चाहिँ हामीले त्यसलाई अगाडि बढाउनुपर्छ, यसको चाहिँ बिउ उत्पादन गर्नुपर्छ भनेर हामीले छान्यौँ आजभन्दा 5-6 वर्ष अगाडि। अनि त्यसपछिबाट त्यसको चाहिँ प्यारेन्टहरू मगायौँ। त्यसको प्यारेन्ट भनेको बाउ आमा, त्यो बोर्डको बाउ कुन हो, आमा कुन हो, त्यसको चाहिँ मगायौँ इरीबाटै, राष्ट्रिय धानबाली अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट। र त्यो ल्याएको त्यसको प्यारेन्ट भनेको भाले र पोथी भनौँ, अब बाउ आमा भनौँ, त्यो बोर्डलाई, त्यसको जातलाई यहाँ ल्याएर नेपालमै हामीले त्यसको चाहिँ उत्पादन सुरु गर्यौँ, बिउ उत्पादन गर्यौँ। र बिउ उत्पादन गरेर अनि यसको चाहिँ त्यो हाइब्रिड यहीँ नेपालमै बनायौँ त्यसको, र त्यसको पनि बिउ वृद्धि गरेर अनि हामीले किसानको खेतमा पनि र हाम्रो स्टेसनहरूमा, हाम्रा कृषि अनुसन्धानका विभिन्न फार्म केन्द्रहरूमा पनि परीक्षण गर्यौँ। त्यो परीक्षण गरेपछिबाट अहिले चाहिँ अब अन्तिम अवस्थामा पुगेको छ, किसानहरूले पनि यसलाई रुचाएको अवस्था छ। हाम्रा सम्पर्कमा भएका, हामीले परीक्षण गरेका किसानहरू चाहिँ यो जातबाट सन्तुष्ट हुनुहुन्छ उहाँहरू। र यी सबै प्रक्रिया भइसकेपछि हामीले जे जति गरेका छौँ हाइब्रिड धानको जात विकास गर्ने क्रममा, जे जति हामीले परीक्षणहरू अनुसन्धानहरू गर्यौँ, त्यो सबैको डाटाहरू अहिले त्यसका रोगका बारेमा, किराहरूको बारेमा, उत्पादनको बारेमा, यी सबैको बारेमा चाहिँ हामीले जे जति डाटा हामीले जम्मा गरेका छौँ र किसानका चाहिँ अनुभवहरू किसानका चाहिँ फिडब्याकहरू हामीले चाहिँ अनुभव गरेका कुराहरू संकलन गरेर अहिले कम्पाइल गरेर हामी जात उन्मोचन समितिमा अथवा राष्ट्रिय विभाजन समितिको भेराइटी रिलिज कमिटी भन्ने हुन्छ त्यो कमिटीमा चाहिँ हामी प्रस्ताव पेश गर्ने अवस्थामा पुगेका छौँ।
जस्तो झन्डै 4-5 वर्ष पहिलेदेखि भन्नुभयो यो तयारी, यो बीचमा कतिको जटिलता फेला पर्यो, खासमा जटिल धेरै गहिरो ढंगको अनुसन्धानबाट मात्रै यो सम्भव भएको होला, कहाँ कहाँ पुग्न पर्यो, के गर्नु पर्यो, यो विषयको अलिक प्रक्रिया पनि भनिदिनुहोस् न।
अब यसमा चाहिँ अब यो हाम्रो सर्ट टर्म रणनीति हो होइन, यसमा चाहिँ खासै त्यति धेरै जटिलताहरू अहिले छैन। अब जटिलता अब सुरु हुन्छ यसको, अब जात हामीले त पहिचान त गऱ्यौँ, दुईटा जात अहिले हरिनाथ 1 र हरिनाथ 10 भनेर हामीले नामाङ्कन गरेका छौँ, भलै त्यो भोलि गएर त्यसको चाहिँ नाम अर्को हुनसक्छ, भोलि त्यो राष्ट्रिय विभाजन समितिमा ना भेराइटी सिफारिस गर्ने जात सिफारिस गर्ने क्रममा त्यसको नाम परिवर्तन हुनसक्छ। अहिले हाम्रो चाहिँ रिसर्चरले अगाडि बढाएको चाहिँ हरिनाथ हाइब्रिड धान 1 हरिनाथ हाइब्रिड धान 2-10 भनेर चाहिँ सिफारिस गर्न खोज्नु भएको छ उहाँहरूले। अब यो गर्दाखेरिमा अहिलेको अवस्थामा चाहिँ खासै त्यति हामीले चाहिँ रेगुलर प्रोग्राम नै हो, पहिला त हाम्रो नेपाल कृषि अनुसन्धान परिषद चाहिँ हाइब्रिड राइस कन्सोर्टियमको सदस्य बन्यौँ हामीले, त्यो सदस्य बन्नलाई वार्षिक हामीले $2,000 तिर्नुपर्छ, त्यो चाहिँ हाम्रो सरकारबाट त्यो गइरहेको छ, हामीले तिरिरहेका छौँ। त्यो गरे बापत हामीले चाहिँ अब हाइब्रिडका लाइनहरू चाहिँ जुन अन्तर्राष्ट्रिय धान बाली अनुसन्धानमा चाहिँ विकास भएका छन् ती लाइनहरू हामीले नेपालमा परीक्षण गऱ्यौँ, त्यो लाइनहरू ल्याउने वातावरण भयो, हरेक वर्ष हामीलाई 20-25 वटा लाइनहरू त्यसका चाहिँ आउँछन्, परीक्षण गर्छौँ हामी, र जुन जुन राम्रा हुन्छ त्यसका चाहिँ प्यारेन्टहरू मगाएर नेपालमै त्यो त्यसमा चाहिँ प्यारेन्टहरू फेरि 3 हुन्छन्, ए लाइन, बी लाइन र आर लाइन भन्ने हुन्छन्। अब यो प्राविधिक टर्म हो, यो सबै कुराहरू त यहाँ सबै भनेर त्यो सम्भव पनि हुँदैन होइन, त्यो सबै हामीले यहाँ लगाएर अनि यही यसको चाहिँ अब दूरी हामीले मेन्टेन गर्नुपर्छ, त्यो धान उत्पादन गर्ने क्रममा क्रस गर्ने क्रममा विभिन्न हामीले प्राविधिक कुराहरू ध्यान दिनुपर्ने कुराहरूलाई ध्यान दिएर बिउ उत्पादन गरेर अनि त्यसको चाहिँ विभिन्न हाम्रो फार्म केन्द्रहरूमा र हाम्रा फार्म केन्द्रहरूका बाह्य अनुसन्धान स्थलहरू जुन चाहिँ किसानको खेतमा गरिन्छ त्यहाँ चाहिँ अनुसन्धान गरेर परीक्षणहरू लगाएर चाहिँ यो अवस्थामा आइपुगेको अवस्था हो।
यसको यो मुख्य उद्देश्य खास कुन भौगोलिक क्षेत्रका किसानलाई यसले बढी सहयोग गर्नेछ?
यो चाहिँ अहिले हामीले गरेको चाहिँ यो तराई क्षेत्रको लागि हो, खास गरेर तराईदेखि लिएर तराई भित्री मधेस र यो मध्य पहाड़ी क्षेत्रका तल्लो बेसी तटीय क्षेत्र भन्छौँ हामी, खोचहरू बेसीहरू जुन चाहिँ 700 मिटरसम्ममा बढीमा 700 मिटर उचाइसम्म त्योभन्दा तल्लो तहलाई मात्रै लाई चाहिँ उपयुक्त हुन्छ, त्योभन्दा माथि चाहिँ अहिले हामीले परीक्षण गरेका छैनौँ, भलै हामीले चाहिँ विभिन्न परीक्षणहरू चाहिँ गरिरहेका छौँ त्यो लाइनलाई चाहिँ हामीले गरेका छैनौँ। अहिले खास गरेर हाम्रो धानको क्षेत्र पनि यिनै हुन्, तराई भित्री मधेस र पहाड़को पनि त्यो तल्लो क्षेत्रहरू हो, बेसीहरू टारहरू जहाँ सिंचाई सुविधा छ त्यो ठाउँको लागि भनेर हामीले सिफारिस गरेको अवस्था हो, यो चाहिँ बर्खा धानको लागि हो।
यसको उत्पादन क्षमतामा के फरक आउनेछ विगतका र अहिले किसानले दिलायो भने?
अब यो हाम्रो उन्नत साधारण उन्नत जातहरू भन्दा अब हाइब्रिडको चाहिँ त्यो हाइब्रिड भिगर भन्छ, त्यो हाइब्रिड भिगर चाहिँ करिब करिब 20-30% बढी हुन्छ, भनेको हाम्रा उन्नत जातहरू भन्दा 20-30% यिनीहरूले चाहिँ बढी उत्पादन दिन्छ यो हाइब्रिड भिगरको कारणले। तर त्यसको लागि चाहिँ त्यही हिसाबको हामीले मलखाको व्यवस्थापन सिंचाईको व्यवस्थापन गर्न सक्नुपर्छ। अब आकाशीय खेतीमा आकाशकै भरमा खेती गर्दाखेरि चाहिँ पनि हाम्रो अहिलेको रैथाने जात र हाम्रो उन्नत जातहरू भन्दा त यसले उत्पादन बढी दिन्छ नदिन्थ्यो होइन, तर यसको बिउ चाहिँ महँगो पर्छ पछि गएर, यसको जटिलता भनेको बिउ उत्पादनमा हो, बिउ उत्पादन गर्नलाई चाहिँ अलिकति विशेष तकनिकीहरू विशेष प्रविधिहरू अप्नाउनु पर्ने हुन्छ, र किसानले चाहिँ यसको बिउ चाहिँ आफैले संरक्षण गरेर राख्न सक्ने अवस्था चाहिँ हुँदैन।
भनेको तपाईँले सिफारिस गर्ने, तपाईँले उत्पादन गरेर दिने अर्थात् बिउ उमारेर दिने भन्ने हो?
त्यो चाहिँ हो, अहिले सुरुका वर्षहरूमा हाम्रा परीक्षण गरेका किसानहरूमा त हामीले बिउ उत्पादन गरेर दिन्छौँ, किनभने सीमित हुन्छ, सीमित किसानहरूलाई त हामीले थोरै बिउहरू त्यसरी आफैले उत्पादन गरेर दिन्छौँ, भोलि गएर यो सिफारिस भइसकेपछिको अवस्थामा चाहिँ हामीले बिउ उत्पादन गरेर यो सम्भव हुँदैन, हामी अनुसन्धान कर्मीहरूले चाहिँ हामी स्रोत बिउ दिन्छौँ, स्रोत बिउ दिनु भने त्यसको बाउ भनौँ बाउबोट र आमा बोटको बिउहरू हामी दिन्छौँ। त्यो बिउहरू चाहिँ लगाएर त्यसबाट चाहिँ क्रस गराएर अर्को वर्णशंकर बिउ उत्पादन गर्ने काम चाहिँ हाम्रा बिउ उत्पादन संस्थाहरूले गर्नुपर्ने हुन्छ। बिउ उत्पादक संस्थाहरू भनेको कम्पनी हुन्छन्, विभिन्न बिउ बिजन कम्पनीहरू हुन्छन्, हाम्रा बिउ बिजन उत्पादन गर्ने सहकारी संस्थाहरू हुन्छन्, जसले चाहिँ त्यो बिउ उत्पादन गर्ने लाइसेन्स प्राप्त गरेका हुन्छन्, त्यहाँ उहाँहरूले चाहिँ बिउ उत्पादन गर्नुपर्ने हुन्छ।
त्यो त फेरि किसानलाई कता कता जटिलतातिर पनि भएन र भने त्यसले तपाईँले सबै कुरा उमारेर दिन त अलिक साध्य नहोला।
जटिलता त हो, मैले त सुरुमै भनिसकेँ, हरेक वर्ष बिउ यो हाइब्रिड जुनसुकै हाइब्रिड चिजको यो धानको मात्रै होइन, धान मकै गहुँ तरकारी का पनि अहिले विभिन्न हाइब्रिडहरू आइरहेका छन्। ती हाइब्रिडहरूको चाहिँ हरेक वर्ष बिउ चाहिँ किसानहरूले किन्नै पर्छ, किसान आफैले बिउ राखेर चाहिँ त्यो गर्नुपर्ने हुँदैन। हाइब्रिडको यो वर्णशंकरको फाइदा भनेको चाहिँ त्यो मैले अहिले भने 15-20-30% चाहिँ यसको उत्पादन बढी हुने भावनाले किसानहरू उत्पादकहरू चाहिँ यो हाइब्रिडतर्फ आकर्षित भएका छन्। त्यही भएर भारतीय कम्पनीहरूले अनि चाइनिज कम्पनीहरूले नेपालमा एक दुई वर्ष परीक्षण गरेर जात र विभिन्न हाइब्रिड जातहरू दर्ता गर्ने क्रम रहेको छ। अब यसरी चाहिँ हाइब्रिडको बढ्दै गएको हुनाले अब हामीले पनि गर्नुपर्छ, हामीले पनि हाइब्रिड जात नेपालमा विकास गर्नुपर्छ भनेर लागेका हौं र यो पहिलो प्रयास हो।
यसमा किसानले जो अहिले तराईमा बढी धान खेती हुन्छ यसबाट फाइदा पनि हुन्छ भन्नुभयो तपाईँले, विगतका धान यो बालीभन्दा अलिक फरक पनि छ। हाम्रो समग्र उद्देश्य चाहिँ के हो? देशभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मकै किसानका क्षेत्रलाई यो बिउ बाँडेर उत्पादन बढाउने हो कि त्योभन्दा अरू केही फरक छ?
होइन, समग्र त त्यही हो। अब एउटा दुईटा कुरा भयो, एउटा चाहिँ हाम्रा किसानहरू चाहिँ हाइब्रिड धानप्रति आकर्षित हुँदै जानुभयो, भनेपछि चाहिँ बाहिरी देशबाट चाहिँ बिउहरू आउन थालेर हाम्रो देशको पैसा चाहिँ बाहिर जान थाल्यो, त्यसलाई रोक्नु एउटा प्रयत्न हो भने, अर्को चाहिँ हाम्रो किसानहरू हाइब्रिड धानपछि उत्पादन गर्न चाहिँ आकर्षित भएपछि हामीले हाइब्रिड धान दिनुपर्ने भयो। त्यो भावनाले हामीले दुईटा उद्देश्य लिएर विकास गरेका हौं। र अर्को, अब यो उत्पादन भइसकेपछि अब भोलिको अवस्था के हुन्छ, भोलि सिड कम्पनीहरू त्यो हिसाबले सफल हुन्छन् हुँदैनन्, अहिलेसम्मको नतिजा हेर्दाखेरि चाहिँ सिड कम्पनीहरू त्यसरी बिउ उत्पादन गर्न सक्षम भएको अवस्था चाहिँ छैन। एउटा एक दुईवटा तरकारीमा बाहेक मकैमा त्यति हामी सफल हुन सकेका छैनौँ, हामी प्रयत्न गरिरहेका छौं। धानमा पनि भोलि गएर अब सक्षम हुन्छौं हुँदैन त्यो चाहिँ प्रयत्न गर्ने क्रममै रहेको छ। जे होस्, हामीले नेपाली परिवेशमै नेपाली माटोमै सुहाउँदो खालको हाइब्रिड धान चाहिँ हामीले डेभलप गर्न सक्षम भएको छौँ। अब त्यसलाई फैलावट गर्ने काममा चाहिँ अरू स्टेक होल्डरको सहयोग पनि हामीलाई उत्तिकै जरुरी हुन्छ।
यसमा नामै भनिदिनुहोस् सर, कसले बढी सहयोग गर्नुपर्छ?
अब यसमा सहयोग भन्दाखेरि पहिलो कुरा त अब हामीले चाहिँ गभर्मेन्टलाई नै हामीले भन्नुपर्ने हुन्छ। जस्तो हाइब्रिड धान लगाउने भनेको, हाइब्रिड जुनसुकै हाइब्रिड लगाउने भनेको चाहिँ अलिक महँगो प्रविधि हो। त्यो महँगो प्रविधि लगाउनको लागि हामीले दिने इनपुटहरू पनि महँगो हुन्छ। त्यो जस्तो सिंचाई सुविधा हुनु पर्यो, सिंचाई सुविधा नभए ठाउँमा हाइब्रिड धान लगाऊ भनेर हामीले भन्न मिल्ने अवस्था हुँदैन, तर किसानहरूले लगाउँछन् किनभने उनलाई बाध्यता छ, बढी उत्पादन गर्नु छ थोरै जमिनबाट, त्यस कारणले उहाँ लगाउनुहुन्छ। पछि पानी परेन, समयमा भएन भनेदेखि उहाँलाई घाटा लाग्छ, एउटा पारो त्यो हुन्छ भने। अनि अर्को, समयमा मलको चाहिँ व्यवस्था हुन सक्नु पर्यो। मल हाइब्रिडले चाहिँ बढी खान खोज्छ, बढी खान खोजे बढी फल्नु भनेकै बढी खानु हो। त्यस कारण यदि हामीले हाइब्रिड चाहिँ उत्पादन गर्दै जाने, माटोमा चाहिँ हामीले हाल्ने काम चाहिँ कम गऱ्यौँ भनेदेखि भोलि गएर माटो नै हाम्रो कम उर्वर हुँदै जान्छ र उत्पादन घट्दै जाने अवस्था हुन्छ। त्यस कारणले त्यो सन्तुलन कायम गर्नलाई इनपुट हामीले समयमा पाउन सक्नु पर्यो, एउटा सरकारलाई प्रख्यात त्यो भयो भने। अर्को, हाम्रा बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, बिउ बिजन कम्पनी भयो राष्ट्रिय स्तरमा भएको भनेदेखि, प्राइभेट रूपमा पनि विभिन्न कम्पनी बिउ बिजन उत्पादन कम्पनीहरू छन्। उहाँहरू चाहिँ अहिलेको अवस्थामा खालि बाहिरबाट आएको विदेशी बिउहरू चाहिँ बिक्री गर्ने, त्यसको कमिसनमा रमाएर बस्ने अवस्था भएको छ। अहिलेसम्मको परिस्थिति हेर्दाखेरि त्यो कमिसनमै मात्रै उहाँहरू बन्नुभएको छ, मेहनत गर्ने हिसाबमा जानुभएको छैन। अब हामीले के गर्न सक्नु पर्यो भने, ती कम्पनीहरूले होइन, विदेशी जातहरू होइन, स्वदेशी जातहरूलाई नै तपाईँहरूले उत्पादन गर्नुपर्छ, त्यसलाई के चाहिन्छ, तपाईँहरूलाई सहयोग के चाहिन्छ, सरकारी तबरबाट के चाहिन्छ, प्राविधिक तबरबाट के चाहिन्छ, त्यो गर्न हामी तयार छौँ भन्ने हिसाबले हामीले चाहिँ अगाडि बढ्नुपर्ने अवस्था चाहिँ छ। अब ती कम्पनीहरू लगायत अरू बिउ उत्पादन गर्ने संघ संस्थाहरू पनि हुन्छन्, प्राय किसान लेभलमै पनि विभिन्न सहकारी हुन्छ, सामुदायिक बिउ बैंकहरू छन्, तिनीहरूले पनि उत्पादन गर्न सक्ने हुन्छ, उहाँहरूलाई सक्षम बनाउनु पर्ने जटिलताहरू चाहिँ छ।
यसमा छँदैछ, तपाईँले एउटा कुरा कोट्याइहाल्नुभयो, यो विदेशबाट हाइब्रिड जातका बिउ यो आयात गर्नुपर्ने बाध्यता हामीमा छ, तपाईँको कामले केही घटेको छ भनिन्छ, अहिलेको अवस्था के छ? आयात घटिरहेको छ कि उत्पादन पनि त्यतिकै बढ़िरहेको छ?
बिउको केसमा चाहिँ अब हाम्रा उन्नत जातहरूको बिउ त बाहिर पनि गइरहेको छ, इन्डियामा पनि गएको छ, बङ्गलादेश गएको छ, भुटान गएको छ, इभन अस्ट्रेलियातिर पनि गएको छन्, के अरे अस्ट्रेलिया के भन्नु अफ्रिकातिर पनि हाम्रा जातहरू त्यहाँ पुगेका छन्, हाम्रा प्रविधिहरू चाहिँ गएको छन् होइन।
त्यसमा कुन कुन जात छ?
अब विभिन्न छ, धानका पनि छ, अरू गहुँका पनि छन्, मकैको त त्यति मकैको भुटानमा गएको छ, यिनीहरू छन्, अब विभिन्न छन् त्यसमा होइन। त्यो चाहिँ अब थोरै क्वान्टिटीमा छ, तर हामी कहाँ आउने चाहिँ बढी क्वान्टिटीमा छ, बढी चाहिँ इन्डियाबाट र चाइनाबाट आउँछ, धानको बिउ, मकैको बिउ, अनि तरकारीको बिउ त इभन जापानबाट थाइल्यान्डबाट पनि आइरहेका छन्। त्यो अवस्था छ अहिले, यो बढ्दो क्रम भावनाले अहिले नेपाल सरकारको पनि प्राथमिकता के हो भने यो जुन हाम्रो हाम्रो विदेशी पैसा भनौँ अथवा हाम्रो चाहिँ पैसा चाहिँ बाहिर गइरहेको छ नि, त्यसलाई रोक्नु हो। त्यो रोक्नको लागि चाहिँ नेपालमै त्यो प्रविधिहरू हामीले यहाँ जेनेरेट गर्नु पर्यो, उत्पादन गर्नु पर्यो।
हस्, अन्तिममा यो जुन नयाँ जातको बिउ छ यसको प्रयोगका लागि किसानले अझै केही समय कुर्नुपर्ने त पक्का छ, तर यसको तयारीका लागि के कति किसानले तयारी गर्नुपर्ला?
यसको तयारीको लागि त खासै के यो किसानहरूलाई त केही पर्दैन, हामीले सिफारिस गरिसकेपछि हाम्रो सिफारिस गरेको धानको बिउ चाहिँ किसानहरूले पाउन सक्ने वातावरण चाहिँ बनाउनु पर्यो। त्यसमा मैले फेरि पनि भनिहालेँ, सरकारी निकायहरू पनि र प्राइभेट निकायहरू, प्राइभेट संस्थाहरू पनि त्यही अनुसारले जिम्मेवार हुनुपर्छ। किसानले चाहिँ धान खेती गर्नलाई गरिरहनु भएको छ, यसमा त्यति धेरै ध्यान दिनुपर्ने हो, अरू धान जस्तै यसलाई पनि त्यही अनुसारले खेतीपाती गर्ने हो। फरक के हो भने यसको मूल्य अलिकति बढ्न सक्छ, धान
कति जति हुन सक्छ
अहिलेको परिवेशमा हेर्दाखेरि। अहिले हाम्रो चाइनिज धानहरू, इन्डियन धानहरूको चाहिँ प्रति केजी नै 300 लिएर 500-700 चाहिँ पर्छ बिउ, बिउको त्यो पर्छ भने यो हाम्रै यहाँ उत्पादन गर्नेखेरिमा त्यस्तै पर्ला होला, 300-500 बिचमा पर्न सक्छ पर केजी।
किसानलाई अहिले त त्यसले बढी महँगो भएन र किसानलाई त?
अहिले किसानले 700 रुपियाँ केजी हालेर चाइनिज हाइब्रिड किनिरहेका छन्, सक्षम किसानले किनेका छन् नि। अनि त्यो अवस्थालाई चाहिँ हामीले रोक्नको लागि नै हामीले नेपाली हाइब्रिड बनाउन खोज्या हो। यो हाइब्रिड धानको उत्पादन प्रविधि नै अलिकति महँगो पर्न जान्छ, किनभने एउटा जात निकाल्न कम्तीमा 3 चाहिँ प्यारेन्टहरू चाहिन्छ, त्यसमा त्यो 3 चाहिँ अनुत्पादक हो, त्यो कृषि कम्पनीहरूले के अरे बिउ उत्पादन कम्पनीहरूले त्यसको चाहिँ खालि यो क्रस गर्नलाई मात्रै प्रयोग गर्ने हो, सिधै त्यो बिउमा जाँदैन 3 जात प्रयोग गरेर पनि। यो कारणले गर्दाखेरि यो अलिक महँगो पर्न जान्छ।
यो बाहेक अरू केही यो नयाँ जातका बारेमा तपाईँको भन्नु?
यो नयाँ जातको बारेमा चाहिँ अहिलेसम्म चाहिँ अब परीक्षण हामी छलफलकै क्रममा छौँ, अहिलेसम्मको हाम्रो चाहिँ डाटाहरूको अध्ययनले हेर्दाखेरि चाहिँ यो जात अरू विदेशी जातहरू भनेको 1-2 मात्रै सीमित ठाउँमा परीक्षण गरेर आएका हुन् र विभिन्न ठाउँका किसानहरूले लगाउनेखेरि बेला बेलामा समस्या देखिएका छन्, कहिले रोगका समस्या, कहिले बाला नलागेको समस्या, कहिले चाहिँ स्टेरिलिटी मकैको केसमा भन्दाखेरि त्यो दाना लगा नलागेको समस्याहरू आइरहेका छन्। त्यो परिवेशमा यो चाहिँ हाम्रै देशभित्र हाम्रै हावापानीमा जाँच भएर परीक्षण भएर अगाडि बढेको जात हो, यसले चाहिँ नेपालमा राम्रो गर्छ, किसानहरू ढुक्क भएर लगाउन सक्नुहुन्छ, तर किसानलाई बिउ चाहिँ पाउने वातावरण चाहिँ बनाउन सक्नुपर्ने हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नार्कले उत्पादन गरेको हरदीनाथ 1 र हरदीनाथ 10 नामक हाइब्रिड धानको बिउको विषयमा धानबाली विज्ञ हरिकृष्ण उप्रेतीसँग कुराकानी गरिरहेका छौं। हाइब्रिड जातको नयाँ धानको बिउ उत्पादनसँगै हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतसित भएको सहमतिले नेपाली कृषि अनुसन्धान क्षेत्रमा गर्ने सहयोग बारेको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। हालै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच कृषि क्षेत्रको साझेदारीका विषयमा 3 सहमति पनि भएको छ। सहमतिमा दुई देशले कृषि विज्ञान र प्रविधि, कृषि उत्पादन, कृषि प्रशोधन क्षेत्रमा साझेदारी गर्ने उल्लेख छ। दुई देशबीचका किसान, उपभोक्ता तथा वैज्ञानिक समुदाय र निजी क्षेत्रबीच साझा फाइदाका क्षेत्रमा साझेदारी गरेर अगाडि बढ्ने सहमति भए पनि यसले नेपाली कृषि क्षेत्रको अनुसन्धान र उत्पादनमा के कति सहयोग गर्छ भनेर हामीले नार्कका वैज्ञानिक हरिकृष्ण उप्रेतीसँगै कुराकानी गरेका छौं। तपाईलाई बदल नेपालमा फेरि स्वागत छ।
धन्यवाद।
अब खास गरी अहिले पछिल्लो अलि बहसको विषय भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाली किसानलाई र नेपालको कृषि क्षेत्रको अध्ययनलाई कसरी सहयोग गर्ला भन्ने तपाईँको अपेक्षा छ?
यसमा चाहिँ अब यो समसामयिक विषयमा तपाईँले कुरा उठाइदिनुभयो, धेरै 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 धन्यवाद। अब यो चाहिँ अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणमा हाम्रो कृषि क्षेत्र पनि पर्नुको मुख्य कारण चाहिँ के हो भने, एउटा त हामी हाम्रा नेपालमा यो हाइब्रिडको वर्णशंकर जातहरूको विभिन्न धान मकै तरकारी लगायतमा चाहिँ वर्णशंकर जातको चाहिँ बढोत्तरी भइरहेछ, किसानहरू त्यसपछि आकर्षित भइरहेको अवस्था छ र हाम्रो नेपालमा चाहिँ यी वस्तुहरूको यी बालीहरूको वर्णशंकर जातहरू चाहिँ विकास हुन नसकेको अथवा भए पनि एकदम कम मात्रामा भएको र भएका पनि विकास भएका जातहरूको पनि बिउ उत्पादन चाहिँ सोचे अनुसारको हुन नसकेको यी जटिलताहरू एकातिर छ। त्यसलाई चाहिँ सल्भ गर्न जुन इण्डियामा चाहिँ बहुराष्ट्रिय कम्पनीहरू आएर त्यो हाइब्रिडको चाहिँ तकनिकीहरू हाइब्रिडको प्रविधिहरूबाट बिउ उत्पादन गरेर नेपालमा ल्याएको अवस्था छ। त्यो कुरालाई चाहिँ मिनिमाइज गरेर यही नेपालमै उत्पादन गर्नको लागि चाहिँ यो अध्ययन अनुसन्धानमा सहयोगको कुरा छ एउटा पाटो। अनि अर्को पाटो भनेको हाम्रो मलको कुराहरूमा अब हामीलाई वर्षेनी हाम्रो किसानहरूले बाली लगाउने बेलामा मलको लागि चाहिँ लाइनमा बस्नुपर्ने, मलको लागि चाहिँ समय जोगाड गरेर जानुपर्ने अवस्था रहेको छ र त्यो गर्दा गर्दै पनि नपाएको अवस्था पनि छ। त्यसले गर्दाखेरि हाम्रो उत्पादनमा चाहिँ असर परेको हुनाले त्यो मल चाहिँ कसरी सहजीकरण गरेर समयमा किसानले पाउने वातावरण बनाउन सकिन्छ भन्ने हिसाबको सहयोग पनि एउटा हुन सक्ला त्यसमा। जस्तो इण्डियामा चाहिँ आफ्नै फ्याक्ट्रीहरू छन् उनीहरूको, अनि त्यो अहिले अब नेपालमा अहिले चाहिँ हाम्रो आर्थिक ऐन नियम सङ्ग्रहले नियमले के गर्छ भने हामीलाई चाहिँ खरिद गर्नु पर्यो भने ग्लोबल टेन्डर गर्नुपर्छ, त्यो प्रोसेसमा जाँदाखेरि चाहिँ लामो समय लाग्ने र त्यो आउँदाखेरिको चाहिँ अब कहिले अब विभिन्न कैफियतहरू आउने विभिन्न कुराहरू आ हुनाले यी प्रक्रियाहरूबाट झन्झट मुक्त भएर सजिलै मल चाहिँ समयमै उपलब्ध हुन सक्यो भनेदेखि राम्रो हुन्छ भन्ने हिसाबको एउटा पाटो होला। मुख्य पाटो म एउटा कृषि अनुसन्धानमा संलग्न भएको नातोले यो कृषि अनुसन्धानमा चाहिँ भारतको रुचि पनि छ नभएको होइन, हाम्रो चाहिँ यो डिम्ड युनिभर्सिटी बनाउने हिसाबमा भारत सरकारले भारतको भारतीय कृषि अनुसन्धान संस्था त्यहाँ आइसिएआर भन्ने छ उसले चाहिँ सहयोग गर्न तयार भएको छ। आजभन्दा 2-3 वर्ष अगाडि चाहिँ उहाँहरूको टोली आएर के छ इन्फ्रास्ट्रक्चर हाम्रो त्यो अवस्था छ कि छैन, ड्युम ट्युब युनिभर्सिटी बनाउन सक्ने अवस्था छ कि छैन, के कमीहरू छन्, अब हामीले के सहयोग गर्नुपर्छ भन्ने हिसाबले उहाँले एकचोटि आएर अध्ययन गरेर रिपोर्ट पनि पेश गरिसकेको अवस्था छ। यो अवस्थामा यही उत्पादन हाम्रो चाहिँ विज्ञहरू यहीँ नेपालमै उत्पादन गर्नको लागि त्यसले मद्दत गर्छ भने अनुसन्धानलाई पनि सहयोग पुर्याउँछ, त्यो पाटोमा चाहिँ एउटा सहयोग हुन सक्ने सम्भावना हुन्छ भने, अर्को मुख्य पाटो हामीलाई चाहिँ एकदम खड्किएको पाटो के छ भने हाम्रा जस्तो तेलबाली अनुसन्धान कार्यक्रम, कोसेबाली अनुसन्धान कार्यक्रम र उखुबाली अनुसन्धान, जुटबाली अनुसन्धान कार्यक्रमहरूमा हामीले आफ्नो जातहरू विकास गर्न सकेका छैनौं, हामी आफैले क्रस गरेर ती गर्न सकेका छैनौं र ती बालीहरूको चाहिँ भारतमा चाहिँ धेरै राम्रो अनुसन्धान भएको छ। खास गरेर उखुमा पहिला म सुरुमा मेरो जागिरको अवस्थामा 44-45 सालतिर चाहिँ भारतको एउटा टेस्टिङ सेन्टर थियो, भारतको उखु अनुसन्धान कार्यक्रमको नेपाल चाहिँ एउटा टेस्टिङ सेन्टर थियो, उसले चाहिँ हरेक वर्ष हामीलाई चाहिँ उसले डेभलप गरेको जातहरू चाहिँ परीक्षणको लागि नेपालमा पठाउँथ्यो र हामीले आफ्नो यहाँ परीक्षण गर्थ्यौँ र हामीलाई पनि जात छान्थ्यौँ र त्यो परीक्षण गरेको डाटाहरू उहाँहरूलाई चाहिँ हामी पठाउने गर्थ्यौँ। अहिले आएर यो डब्लुटिओको कुराहरू आइसकेपछि त्यो कुराहरू बन्द भएको छ र अहिले हाम्रो उखुमा चाहिँ अहिले हामीसँग जम्पला चाहिँ छैन, हामीसँग त्यो क्रस गर्ने वातावरण पनि छैन, यो जहाँ पाए त्यो उखुको क्रस हुँदै हुँदैन, त्यसलाई एकदम एक किसिमको हावा पनि इन्डियामा पनि जहाँसुकै त्यो ठाउँमा त्यो क्रस गरेर नयाँ जात बनाउने ठाउँ छ, कोइम्बाटुर भन्ने ठाउँमा मात्रै छ त्यो कुराहरू, हुन त अहिले ग्रिन हाउस बनाएर विभिन्न ठाउँमा बनाउन थाल्नु भएको छ, प्राकृतिक रूपमा चाहिँ कोइम्बाटुरमा मात्रै छ। त्यस कारणले उखुको जात हो उखुको जम्प प्लाजमहरू ल्याउनलाई हामीलाई धेरै गाह्रो परेको छ, हाम्रो उखुमा काम गर्ने साथीहरू चाहिँ यसमा धेरै छटपटाहट भइरहेको छ र कतिपय यसो ननाडी भन्नुपर्दा अहिलेको अवस्थामा के पनि गरिरहेको छ भने किसानले आफ्नो नातेदारहरूबाट छिमेकी बोर्डरमा भएको चाहिँ जातहरू ल्याएर लगाउँछन्, त्यहाँबाट ल्याएर हामीले अनुसन्धान गरेर त्यही जातहरू अगाडि बढाउनु परेको अवस्था छ। भनेपछि यो जर्म प्लाज्महरू ल्याउने इन्डियामा परीक्षण भइसकेका, इन्डियामा सिफारिस भइसकेका जातहरू हामीले दियो भने हामीले यहाँ चाहिँ हाम्रो नेपालको परिवेशमा परीक्षण गरेर हामी जात सिफारिस गर्न सक्थ्यौँ। यी कुराहरूमा चाहिँ सहयोग हुने सम्भावना चाहिँ धेरै देख्छु म।
त्यही त यो विषय मौखिक सहमत त भएको नै छ, नेपाल भारत देश जस्तो प्रधानमन्त्री ओलीको भ्रमणमा पनि एजेन्डा थियो यो। तर एउटा भारतमाथिको आरोप के छ भने सहयोगको प्रतिबद्धता गर्ने, हस्ताक्षर गर्ने तर निरन्तर दिन नसक्ने भन्ने कुरा छ। यो भोलि फेरि यो विषय किन खड्किन्छ भने हिजोका धेरै उदाहरणले ती कुराहरू पुष्टि गरेका छन्। त्यसरी कृषिमा भारतको सहयोग लगातार लिइरहन हामीले के गर्नु पर्ला?
एकदम सही, यो पनि एकदम सही कुरा, सही समयमा निकालिदिनु भयो। त्यसमा अब कतिपय हाम्रा पनि कमी कमजोरी होलान्, अनि भारतले पनि त्यही अनुसारले आफ्नो भूमिका खेल्या होला। मलाई के लाग्छ भने मुख्य चाहिँ हामी आफै नै कमजोरीमा, एक त हामी एक हिसाबले हामीले सहयोग लिन चाहिरहेका छौँ भनेदेखि सहयोग लिन चाहेको मान्छेले घचघच्याउनु पर्यो, यो घचघच्याउन छोड्नु भएन, हामीले त्यो प्रयत्न जारी राख्नु पर्यो, एउटा पाटो त्यो छ। अर्को चाहिँ अब नभएको जुन अब भारतीय जुन सहयोगहरू सम्झौता मात्रै सीमित भएको भन्ने चाहिँ हाम्रो देशको अस्थिरता कारणले पनि होला। विभिन्न समयमा छिनछिनमा चाहिँ सरकार चेन्ज भइरहने, यी कुराहरूले पनि त्यो असर गरे होला, त्यो राजनीतिबाट त्यो अलग कुरा भयो। तर मुख्य कुरो चाहिँ हामी आफूले प्रतिबद्धतामा हामीले आफूले घचघच्याउने, हामीले प्रयत्न गर्न छोड्नु चाहिँ हुँदैन। अब यसरी बाटो खुलिसकेको अवस्थामा मौखिक सहमति भएको, अब कतिपय लिखित पनि भएको होला, के छ त्यो बारम्बारी भनिएको छ, अहिले कति त्यो उसमा चाहिँ परेका कुराहरू छन् भने त्यसलाई आधार मानेर आफ्ना लाइनहरूबाट जस्तो कृषि सेक्टरले कृषि सम्बन्धी आफ्नो लाइनबाट अथवा आफ्नो प्रोटोकलबाट त्यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब कृषि अनुसन्धानको सेक्टरमा पनि हामीले पनि त्यही हिसाबले हामी चाहिँ सोचिरहेका छौँ, अब यही हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ भनेर। अहिले हामीलाई चाहिँ चाहिएको चाहिँ मुख्य त्यही हो, तकनिकी प्रविधिका कुराहरूमा मुख्य गरेर हामीलाई जम प्लाजम चाहिँ हामीले सजिलै कसरी पाउन सक्छौँ, त्यो बाटो खुला गर्नलाई अहिले अलिकति सहज बनाउँछ कि जस्तो हामीलाई लागेको छ। यसमा अब हाम्रा पोलिसी मेकरहरूले पनि ध्यान दिनुभएको होला, उहाँहरूले पनि यसलाई चाहिँ घचघच्याएर हामीलाई चाहिँ हाम्रो अनुसन्धानमा सहयोग गर्ने हिसाबमा हामी अगाडि बढ्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ।
अब अलिकति प्रविधिका कुरा गरौँ न, भारतबाट अहिले पनि धेरै प्रविधिहरू खास गरी कृषि क्षेत्रमा, कृषि क्षेत्रको अनुसन्धानका लागि प्रयोगहरू भित्राइन्छ, ल्याइन्छ, आउँछन्। त्यो प्रविधिको विस्तारका लागि अझ भनौँ देशैभर यस्ता रिसर्च सेन्टर सञ्चालन गर्नका लागि के कस्ता सहयोगहरू उपलब्ध गराउन सरकार मार्फत सिफारिस गर्न पर्ला तपाईँको?
मेरो हिसाबमा चाहिँ एउटा त यो मैले अहिले भनिहालेँ, हाम्रो जम प्लाजमहरू प्रविधिहरू जुन भारतमा विकास भएर किसान लेभलमा गइसकेको छ, त्यो चाहिँ अब नेपालमा हाम्रो खास गरेर यो हाम्रो दक्षिणी छिमेकी दक्षिणी क्षेत्रमा जुन भारतको चाहिँ बिहार भयो, उत्तर प्रदेश भयो, यो क्षेत्रमा भएको प्रविधि चाहिँ हाम्रो तराई क्षेत्रमा सजिलैसँग लाग्न सक्छ। भलै कतिपय ठाउँमा अब कुनै कुनै जातहरू उता राम्रो गरे पनि यता नराम्रो हुने त्यो अवस्था चाहिँ हुन्छ, सिधै हामीले परीक्षण नगरिकन त्यसरी सबै हाम्रो सबै क्षेत्रमा सिफारिस गर्न चाहिँ मिल्दैन। त्यस कारणले त्यो लाइन एउटा हाम्रो उता विकसित भइसकेको जातहरू, विभिन्न बाजेका जातहरू नेपालमा परीक्षण गर्ने अवस्था चाहिँ बनाउनलाई एउटा त्यो गर्नुपर्ने देखिन्छ भने, अर्को चाहिँ जुन प्रविधिहरू कृषि आधुनिक अथवा यो यन्त्रीकरण सम्बन्धीका कुराहरूमा उहाँ भारतमा धेरै फड्को मारिसकेको अवस्था छ, ती यन्त्रहरूलाई पनि हामीले नेपालमा परीक्षण गरेर नेपालको हावापानी अथवा नेपालको भौगोलिक अवस्था अनुसारको त्यसलाई मोडिफिकेसन फेब्रिकेसन गरेर ल्याउनको लागि चाहिँ हामीलाई सहयोग एउटा आवश्यक पर्न सक्छ भने, अर्को चाहिँ अब हामी यो संहितामा गएका छौँ, अब संहिताको सिस्टममा जाँदाखेरि हाम्रो स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकार भने तीन तहको सरकार भएको छ, जुन भारतमा योभन्दा धेरै अगाडिदेखि भइसकेको अवस्था छ भने त्यो अवस्थामा उहाँहरूले कृषि अनुसन्धानलाई र कृषि अनुसन्धानबाट निस्केका विकसित प्रविधिहरूलाई स्थानीय लेभलसम्म कसरी पुर्याउन सक्नु भएको छ भने त्यो संयन्त्रको बारेमा पनि केही हदसम्मको हामीलाई सहयोग चाहिँ आवश्यक पर्छ जस्तो लाग्छ मलाई।
अन्तिममा प्रविधिका कुरा पनि छँदैछन्, खास गरी भारतका धेरै ठाउँमा सहयोग र पछिल्लो समय आयात निर्यातमा समस्या देखिन्छ। तपाईँको उखुक कुरा गर्नुभयो, कतिपय हामीले उत्पादन गरेका जस्तो काउली केही तरकारीका कुरामा पनि भारतबाट धेरै आयात गरिन्छ, यहाँबाट भारत जाने कुराहरू उनीहरू भारतले चाहे भने लाने नभए नलाने र नेपालमै सडाउने, यी विभिन्न किसिमका समस्या भइरहन्छन्। यसको अन्त्यका लागि के होला, यो
प्रधानमन्त्रीको भारत भ्रमणपछि यी कुरामा भारतको अन्त्य होला कि नहोला?
अब यसमा अब सुरुवात अब कुरा उठान भएको छ होइन, यसो अन्त्य हुनुपर्छ भन्छौ हामी। अब हाम्रा पनि कमी कमजोरी छन् त्यसमा। अब भारतबाट आएका कतिपय चाहिँ अहिले सुन्नमा आए अनुसार अब भारतमा चाहिँ बर्ड फ्लूहरू चाहिँ टन्नै भइसकेको छ र बर्ड फ्लू भएपछि यहाँ धमाधम यतातिर चाहिँ चल्लाहरू आज मासु प्याक गरेर हाम्रा व्यापारीहरूले अब त्यस्तै नियत भएका खराब नियत भएका व्यापारीहरूले चाहिँ लुकाएर छिपाएर ल्याउने अवस्था पनि रहेको छ होइन। अब यसको लागि चाहिँ नियमन निकाय जुनसुकै कुराहरू नेपालबाट फ्राउड नक्कल भएको छ अथवा भारतबाट नक्कल भएको छ भने पनि त्यो एउटा संयुक्त नियमन निकाय हुनु पर्यो बोर्डरहरूमा, जहाँ जहाँमा चाहिँ हामीले सामान आयात निर्यात गर्ने ठाउँ छ त्यहाँ चाहिँ संयुक्त रेगुलेटरी मेकानिजम, जोइन्ट रेगुलेटरी मेकानिजम भनेको प्लान क्वारेन्टाइन भने एउटा चाहिँ संयुक्त रूपमा हुनु पर्यो। अनि त्यसमा दुवै पक्षकाले जाँचेर अनि ल्याउने लाने व्यवस्था गर्न सक्यो भने यसलाई सजिलो हुन्छ। अब जस्तो बेला बेला समस्या आउँछ हाम्रा चाहिँ अब अदुवा हामी नेपाल चाहिँ इभन हाम्रो नेपालमा उत्पादन भएको अदुवा चाहिँ भारत लगायत अरू देशमा चाहिँ प्रख्यात छ, राम्रो क्वालिटीको हुन्छ, तर यसको बेला बेलामा निकासीमा समस्या देखिन्छ। अब यो सबै त्यही नियमन राम्रो नभएको कारणले होला, हाम्रा किसानहरूले पनि केही चाहिँ कमी कमजोरी गरे होलान् त्यसमा। त्यो गर्नलाई चाहिँ संयुक्त रेगुलेटरी मेकानिजम चाहिँ भयो भने बोर्डरमा जोइन्ट रूपमा, जस्तो अहिले वीरगंजमा चाहिँ अहिले संयुक्त चेक जाँच सिस्टम भनेर बनाएको छ, त्यस्तै खालको यो प्लान क्वारेन्टाइन सिस्टममा पनि गरायो भने सायद सहज हुनसक्छ जस्तो लाग्छ एउटा पाटो भने। अर्को पाटो त अब यो पोलिटिकल कुराहरूबाट गर्ने आफ्नो ठाउँमा छँदैछ, त्यो पोलिटिसियनहरूले चाहिँ नीति निर्माताहरूले चाहिँ वार्ता गरेर डायलग गरेर सल्ट्याउने विषयहरू होला।
अब अन्तिममा अब किसानले प्रत्यक्ष रूपमा अब यो बेला बेला भारत भ्रमणमा कृषि एजेण्डा कमै मात्र हुन्छन् क्या, अघि पछि पनि परराष्ट्र मन्त्रालय मार्फत कृषिका एजेण्डामा, कृषिका प्रविधिका कुरामा, कृषिको यो निकासी आयातका कुराहरूमा लगातार छलफल गरिरहन, फाइदा लिइरहन के कस्ता विधि उपाय अपनाउनु पर्ला?
अब यो चाहिँ अब हामी हाम्रो निकायकै आफ्नो विषय आफ्नो संस्थाको लिङ्केजको कुरा जस्तो लाग्छ मलाई चाहिँ। हाम्रो किसान लेभलबाट किसानले गरिरहेकै हुन्छन्, त्यो हामीले भने पनि नभने पनि किसानले चाहिँ आफ्नो आफन्तहरू इन्डियाको बोर्डर नजिकमा भएका चाहिँ आफन्तहरू उता पनि छन् यता पनि छन्, उहाँहरूले त्यो ल्याउने जाने त्यो आफ्नो हिसाबले गरिरहनु भएको छ, तर त्यसले मात्रै त्यो समाधान चाहिँ हुँदैन, त्यो लिगल प्रोसेस पनि होइन। अब यो कानुनी हिसाबबाट हेर्नखेरि चाहिँ हामीले आफ्नो जस्तो हाम्रो नार्क नेपाल कृषि अनुसन्धान परिषद र भारतीय कृषि अनुसन्धान परिषदको बीचमा डायलग हुनु पर्यो बेला बेलामा, त्यसै गरी नेपालको कृषि मन्त्रालय र भारतको कृषि मन्त्रालय बीचमा डायलग हुनु पर्यो। यसै गरी अब हाम्रो आवश्यकता के हो, उहाँहरूले दिन सक्ने के हो, उहाँहरूको डिफिकल्टी के हो, यो कुराहरू छलफल गरेर दुई पार्टीलाई चाहिँ सहज हुने हिसाबको चाहिँ वातावरण बनाएर अगाडि बढ्नुपर्ने नै उपयुक्त हुन्छ जस्तो लाग्छ।
हस्, यो समयका लागि तपाईँलाई धेरै धन्यवाद।
हस्, यहाँलाई पनि हाम्रो कृषिसँग सम्बन्धित कुराहरू उठाइदिनु भयो र आफ्नो कुरा राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नारका कृषि वैज्ञानिक हरिकृष्ण उप्रेती। नयाँ जातको हाइब्रिड धानको बिउ उत्पादन र हालै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा कृषिका क्षेत्रमा भएको सहमतिको फाइदाका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै कृषि विशेष कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म विष्णु विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।